بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی تلاوت ایوم اس کے انواع سے کریں گے۔ آج آپ پوتر قرآن مجید کے سورہ حجرات کی 12ویں اور 13ویں آیتوں کی تلاوت اور انواع سنیں گے۔ قاری ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اجتنبوا كثيرا من الظن إن بعض ولا تجسسوا ولا يغتب بعضكم بعضا أيحب أحدكم أن يأكل لحم أخيه ميتا واتقوا الله إن الله تواب رحيم يا صدق الله العظيم۔
اللہ کے نام سے جو اتین کرپاشیل اور دیاوان ہے۔ ہے ایمان لانے والو، بہت سی سوچوں سے بچو کہ کچھ سوچیں پاپ ہوتی ہیں، اور ٹوہ میں مت رہو، اور نہ تم میں سے کوئی پیٹھ پیچھے کسی کی نندہ کرے۔ کیا تم میں سے کوئی اس بات کو پسند کرے گا کہ اپنے مرے ہوئے بھائی کا ماس کھائے؟ تمہیں سوئم اس بات سے گھن آئے گی، اور ایشور سے ڈرتے رہو، نسندیہ ایشور توبہ سویکار کرنے والا اور دیاوان ہے۔ ہے لوگو، ہم نے تمہیں ایک پرش و استری سے پیدا کیا، اور تمہاری بہت سی جاتیاں اور ونش بنائے تاکہ تم ایک دوسرے کو پہچان سکو۔ निसंदेह ईश्वर की दृष्टि में तुम्हारे बीच सबसे अधिक प्रतिष्ठित वो है जो ईश्वर से सबसे अधिक भय रखता है। निसंदेह ईश्वर अत्यंत ज्ञानी और जानकार है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज रविवार है, मुर्दाद की 2, जिलिजा की 24 और जुलाई की 24 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। कार्यक्रमों के बारे में अपने विचारों, सुझावों और प्रतिक्रियाओं से हमें अवश्य अवगत कराएगा। हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@ws.iribi.ir, जबकि ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता है parstoday.com/hi। श्रोताओं, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सबसे पहले आप सदा के भांति देश विदेश के समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप ईद मोबाइल के शुभ अवसर पर सुनेंगे हमारा विशेष कार्यक्रम, और सभा का अंतिम और साप्ताहिक कार्यक्रम होगा कुरान ईश्वरीय चमत्कार। श्रोताओ, ये तो थी हमारी आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का। राष्ट्रपति ने कहा है कि IAEA में प्रस्ताव लाकर हमारे विश्वास पर प्रहार किया गया। इराक से फिर दिल दहला देने वाली घटना आई सामने। दाइश ने 2000 से अधिक छात्रों को सामूहिक रूप से मौत के घाट उतार दिया। डोनाल्ड ट्रंप ने कहा है कि हम भिखारी राष्ट्र हो गए हैं। एक इसराइली जनरल ने कहा है कि आगामी युद्ध में इसराइल की वायुसेना अपंग हो जाएगी। और अब आप विस्तार से समाचार सुनिए।
राष्ट्रपति रईसी का कहना है कि अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी द्वारा ईरान विरोधी प्रस्ताव पेश करना ईरानी राष्ट्र पर दबाव बढ़ाने के उद्देश्य से संकट उत्पन्न करने का एक हथकंडा था। ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने शनिवार को फ्रांस के राष्ट्रपति मैक्रॉन से टेलीफोन पर बात की। इस वार्ता में उन्होंने ईरान के विरुद्ध अमेरिका और यूरोपीय देशों की गैर रचनात्मक कार्रवाइयों का उल्लेख करते हुए कहा कि IAEA में ईरान विरोधी प्रस्ताव लाकर हमारे राजनीतिक विश्वास पर प्रहार किया गया है। ईरान के राष्ट्रपति ने विश्व के देशों के साथ ईरान के बढ़ते राजनीतिक एवं आर्थिक सहयोग की ओर संकेत किया। उन्होंने ईरान के विरुद्ध अमेरिकी प्रतिबंधों को वैश्विक अर्थव्यवस्था, विशेषकर यूरोपीय अर्थव्यवस्था के लिए हानिकारक बताया। इब्राहिम रईसी का कहना था कि युद्ध को नकारते हुए विश्वास बहाली के आधार पर देशों के मतभेदों को समाप्त करवाया जा सकता है। उन्होंने कहा कि इस्लामी गणतंत्र ईरान कूटनीति के माध्यम से यूक्रेन संकट के समाधान के लिए तैयार है। इस टेलीफोनिक वार्ता में फ्रांस के राष्ट्रपति मैक्रॉन ने क्षेत्रीय मामलों में ईरान की प्रभावी भूमिका का उल्लेख करते हुए कहा, हम भी ईरान की भांति सीरिया के विरुद्ध किसी भी प्रकार की सैन्य कार्रवाई के विरुद्ध हैं। उन्होंने कहा कि परमाणु वार्ता के किसी नतीजे तक पहुंचने के समय तक फ्रांस इस बारे में सहयोग की अपनी भूमिका को जारी रखेगा।
इराक की राष्ट्रीय सुरक्षा सर्विस ने दाइश के हत्यारे से दिल दहला देने वाली स्वीकारोक्ति को प्रकाशित किया है। इराक की राष्ट्रीय सुरक्षा सेवा ने आज अपनी रिपोर्ट के एक भाग में ये बात प्रकाशित की है कि वर्ष 2014 में जब आतंकवादी गुट दाइश ने इराक के स्पाइकर हवाई सैनिक छावनी पर कब्जा किया था, तो वहां सैन्य प्रशिक्षण हासिल कर रहे जवानों को किस तरह मौत के घाट उतारा था। प्राप्त समाचारों के अनुसार स्पाइकर छावनी इराक के सलाहुद्दीन प्रांत में तिकरित नगर के निकट स्थित है और इस छावनी को मस्जिद अल मिमी के नाम से भी जाना जाता है और 12 जून 2014 में तिकरित नगर पर हमला और उस पर कब्जा करने के बाद आतंकवादी गुट दाइश ने इस हवाई छावनी में सैनिक प्रशिक्षण हासिल कर रहे 2000 से अधिक जवानों को मौत के घाट उतारकर उन्हें सामूहिक कब्र में दफन कर दिया था।
इराक के सांसद अहमद अल असद कहते हैं कि तुर्की के हमले के संदर्भ में अब सारे विकल्प मेज पर हैं। अहमद अल असदी ने रविवार को बगदाद में संवाददाता सम्मेलन में कहा कि सरकार से हमारी मांग है कि तुर्की के हालिया आक्रमण के बारे में हमें हर विकल्प को सामने रखकर कदम उठाना होगा। उनका कहना था कि हर वो सैन्य कार्रवाई जिससे इराक की संप्रभुता का हनन होता हो, उस पर खामोश नहीं बैठा जा सकता। इस इराकी सांसद के अनुसार संप्रभुता के हनन के बारे में तुर्की को पूरा हर्जाना देना चाहिए। इराकी सांसद के इस बयान से पहले शनिवार को इराकी विदेश मंत्रालय के प्रवक्ता अहमद असहाफ ने बताया था कि हमने इस हमले की शिकायत करके सुरक्षा परिषद में इस संबंध में आपात बैठक की मांग की है। उनका कहना है कि इसी के साथ इराक ने अपनी भूमि से तुर्की के सैनिकों को तत्काल वापसी, इस हमले के लिए बगदाद से माफी मांगने और हमले से प्रभावित होने वालों को हर्जाना दिए जाने की भी मांग की है। दूसरी ओर दहोक हमले को लेकर इराक के संसद सभापति मोहम्मद अल हलबूसी की अध्यक्षता में एक आपातकालीन बैठक इराक की संसद में हो चुकी है। ज्ञात रहे कि बुधवार को इराक के कुर्दिस्तान के दहोक क्षेत्र में एक पर्यटन स्थल पर तुर्की की सेना की ओर से हमला किया गया था। इस हमले में लगभग 11 महिलाएं और बच्चे मारे गए थे। इस हमले में लगभग 30 लोग घायल भी हो गए थे। इराक का कहना है कि पीकेके से संघर्ष के बहाने 2 साल से अधिक समय से तुर्की की सेना इराक के क्षेत्र में उनके विरुद्ध सैन्य कार्रवाई कर रही है। तुर्की पीके को आतंकवादी कहता है।
अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप ने यूक्रेन पैसा भेजे जाने का विरोध करते हुए कहा है कि अमेरिका से अधिक यूरोपीय देश इस युद्ध से प्रभावित है और उन्हें अमेरिका से अधिक पैसा देना चाहिए। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार डोनाल्ड ट्रंप ने अमेरिका द्वारा यूक्रेन को दी जा रही मदद की आलोचना की और कहा कि अमेरिका को उससे अधिक समस्याओं का सामना है कि वो रूस यूक्रेन युद्ध में कीव की आर्थिक और सैनिक सहायता करे। उन्होंने फ्लोरिडा में भाषण देते हुए कहा कि मैंने नाटो और यूरोपीय संघ के सदस्यों को का आह्वान किया था कि वे अपने सैनिक बर्टन को क्षमा कीजिए अपने सैनिक कर्स को अपने सैनिक बजट को अपने सकल घरेलू उत्पाद के 2% तक पहुंचा दे। ट्रंप ने कहा कि यूरोप ने उस समय अमेरिका का दुरुपयोग किया और अब वही काम यूक्रेन भी उनके देश में कर रहा है।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। FBI ने बड़ा खुलासा करते हुए कहा है कि चीनी जासूसी उपकरण खुफिया संदेशों को इंटरसेप्ट कर सकते हैं। अमेरिका की खुफिया एजेंसी FBI ने चेतावनी देते हुए कहा है कि चीनी कंपनी हुआवे के संचार उपकरण उन संदेशों को प्रभावित कर सकते हैं जो परमाणु बम के इस्तेमाल को लेकर भेजे जाते हैं। FBI ने इन्हें जासूसी उपकरण का नाम दिया है और कहा है कि ये उपकरण रक्षा मंत्रालय के अंतर्गत प्रतिबंधित गोपनीय संदेशों को कैप्चर और प्रभावित कर सकते हैं। खुफिया एजेंसी का कहना है कि इनमें वो संदेश भी शामिल है जो परमाणु बम की देखरेख करने वाली अमेरिकी स्ट्रेटेजिक कमांड की तरफ से भेजे जाते हैं। इन खुलासों से न केवल दुनिया भर में तनाव बढ़ेगा बल्कि पहले से दुश्मनी की आग में जल रहे अमेरिका और चीन के रिश्ते पहले से अधिक कड़वे होंगे। CNN की एक रिपोर्ट के अनुसार हुआवे के जो उपकरण अमेरिकी सैन्य प्रतिष्ठानों के करीब हैं और जिनके बारे में सबको ज्ञात है, ये मामला बड़ा चिंता का विषय है। FBI का कहना है कि अमेरिकी धरती पर चीनी जासूसी के मामले तेजी से बढ़ रहे हैं। ऐसा बीते एक दशक से काफी अधिक समय से हो रहा है। CNN के मुताबिक कम से कम 2017 से संघीय अधिकारी महत्वपूर्ण बुनियादी ढांचे के पास चीनी भूमि खरीद कर जांच कर रहे हैं।
एक जाने माने इसराइली सैनिक जनरल ने ज़ायनिस्ट शासन की हवाई सैनिक छावनियों की बुरी दशा को बयान करते हुए स्वीकार किया और कहा है कि इन छावनियों के अंदर भविष्य में होने वाले युद्ध का मुकाबला करने की ताकत नहीं है। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार ज़ायनी समाचार हारेट्स ने लिखा है कि ज़ायनी शासन की हवाई छावनियों के अंदर एक साथ कई मोर्चों पर मुकाबले की ताकत नहीं है, जबकि वे कई आगामी युद्ध में कई तरफ से दुश्मन के निशाने पर हैं। इसी प्रकार इस ज़ायनी समाचार ने इसराइली जनरल इस्साक बिक्र के हवाले से लिखा है कि सटीक मिसाइलों से हमला किया जाएगा और इसी प्रकार कई सौ किलोमीटर दूर से ड्रोन विमान इन छावनियों को लक्ष्य बनाएंगे और वे प्रतिदिन इन छावनियों के ऊपर से उड़ेंगे और युद्धक विमानों को लक्ष्य बनाएंगे।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। भारत की केंद्र सरकार देश की तीनों सेनाओं के बीच समन्वय को बढ़ाने के लिए एक संयुक्त थिएटर कमान स्थापित करने जा रही है। भारत के रक्षा मंत्री राजनाथ सिंह ने रविवार को इसकी घोषणा की। जम्मू कश्मीर पीपल्स फोरम की ओर से मारे गए भारतीय सशस्त्र बलों को श्रद्धांजलि देने के लिए आयोजित एक कार्यक्रम में सिंह ने कहा कि हमने संयुक्त थिएटर कमान स्थापित करने का फैसला किया है। उन्होंने आगे कहा कि भारत रक्षा उपकरणों के मामले में दुनिया के सबसे बड़े आयातक से एक निर्यातक बनने की दिशा में तेजी से आगे बढ़ रहा है। देश की क्षेत्रीय अखंडता और संप्रभुता की रक्षा के लिए करगिल शहीदों के सर्वोच्च बलिदान को देश नहीं भूल सकता। उन्होंने कहा कि समाज और लोगों का ये कर्तव्य है कि वे शहीदों और उनके परिवारों को पूरा सम्मान दें। जून 2021 में सरकार ने थिएटर की योजनाओं को बेहतर करने और सभी हितधारकों विशेष रूप से भारतीय वायुसेना को नए संयुक्त ढांचे के तेजी से रोल आउट के लिए बोर्ड पर लाने के लिए 8 सदस्यीय पैनल का गठन किया था। एक भारतीय अधिकारी ने कहा है कि भारतीय सेना के थिएटराइजेशन मॉडल, जिनका लंबे समय से इंतजार हो रहा था, इसके जरिए इमरजेंसी के दौरान किसी भी स्थिति से निपटने में मदद मिल सकती है। थिएटर कमान को स्थापित करने में करीब 5 साल का समय लग सकता है।
तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान कहते हैं कि युद्धरत पक्षों यूक्रेन और रूस के बीच शांति के लिए मैं अपने प्रयास जारी रखूंगा। अर्दोगान का कहना है कि जब तक रूस और यूक्रेन के बीच शांति स्थापित नहीं हो जाती, उस समय तक तुर्की अपने प्रयासों को आगे बढ़ाता रहेगा। उन्होंने बताया कि अनाज के निर्यात को लेकर रूस और यूक्रेन के होने वाले समझौता बहुत ही महत्वपूर्ण है। तुर्की के राष्ट्रपति के अनुसार संघर्ष के बीच इस समझौते से विश्व की मंडियों में अनाज के निर्यात का रास्ता साफ हो गया है। रूस और तुर्की के बीच शुक्रवार को होने वाले समझौते के बारे में संयुक्त राष्ट्र संघ का कहना है कि अब उम्मीद की जाती है कि यूक्रेन के अनाज को निर्यात करने की प्रतिक्रिया कुछ ही सप्ताहों में आरंभ हो जाएगी। इस समझौते पर तुर्की राजधानी में शुक्रवार को हस्ताक्षर हुए थे। संयुक्त राष्ट्र संघ के महासचिव ने कहा कि इस काम में आशा की एक किरण जागी है। ये वो काम है जिससे पूरी दुनिया खुश है।
हिजबुल्लाह के एक नेता ने कहा है कि वर्तमान समय में लेबनान के ऊपर हर प्रकार का दबाव हिजबुल्लाह को निरस्त्रीकरण करवाने के लिए है, जबकि ये संभव नहीं है। अवैध ज़ायनी शासन और अमेरिका हिजबुल्लाह को अपना सबसे बड़ा दुश्मन मानते हैं। इससे मुक्ति हासिल करने के लिए वे नित नए हथकंडे अपनाते रहते हैं। अपने इसी उद्देश्य को प्राप्त करने के लिए लेबनान के संगठनों और संस्थाओं को आर्थिक मदद की जा रही है।
मंकीपॉक्स को विश्व स्वास्थ्य संगठन ने वैश्विक आघात घोषित कर दिया है। संयुक्त राष्ट्र संघ के WHO ने घोषणा की है कि विश्व में देशों में तेजी से मंकीपॉक्स का प्रसार एक बहुत गंभीर खतरा है। विश्व स्वास्थ्य संगठन के अनुसार इसके संबंध में हमें विशेष सावधानी बरतनी होगी। विश्व स्वास्थ्य संगठन ने लंबी चर्चा के बाद मंकी पॉक्स को ग्लोबल इमरजेंसी घोषित कर दिया है। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं।
राजनीतिक चर्चा।
दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूं। ईरान के खिलाफ अमेरिका और यूरोपीय देशों के प्रयासों की ईरानी राष्ट्रपति ने कड़ी निंदा की है। जायजा ले रहे हैं कायम रिजवी।
राष्ट्रपति ने कहा है कि ईरानी राष्ट्र पर दबाव बढ़ाने के उद्देश्य से IAEA में प्रस्ताव पारित किया गया था। ईरान के राष्ट्रपति रईसी ने फ्रांस के राष्ट्रपति के साथ टेलीफोनी वार्ता में ईरान के विरुद्ध अमेरिका और यूरोप के प्रयासों की निंदा की है। उन्होंने कहा है कि अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी के ईरान विरोधी प्रस्ताव पारित करने का उद्देश्य हमारे राजनीतिक विश्वास को नुकसान पहुंचाना था। IAEA के बोर्ड ऑफ गवर्नर्स की बैठक के दौरान रूस और चीन के कड़े विरोध के बावजूद अमेरिका तथा ब्रिटेन, फ्रांस और जर्मनी के अनुरोध पर 8 जून को ईरान विरोधी प्रस्ताव पेश किया गया था। अवैध ज़ायोनी शासन की अपुष्ट तथा असंतुलित रिपोर्टों के आधार पर पारित किए गए इस प्रस्ताव की ईरान ने कड़ी आलोचना की थी। अमेरिका तथा कुछ यूरोपीय देशों की यह ईरान विरोधी कार्रवाई दर्शाती है कि प्रतिबंधों को हटवाने के उद्देश्य से की जाने वाली वार्ता में भाग लेने वाले पश्चिमी वार्ताकार इसको ईरान पर दबाव के हथकंडे के रूप में प्रयोग कर रहे हैं। वास्तव में अमेरिका ये प्रयास कर रहा है कि IAEA का दुरुपयोग करके वो ईरान को उसकी कानूनी और वैध मांगों से पीछे हटने के लिए विवश कर दे। स्पष्ट सी बात है कि ईरान के विरुद्ध प्रतिबंधों के जारी रहने, ईरान विरोधी प्रस्ताव पारित करने और अधिकतम दबाव की नीति अपनाने से वार्ता में अमेरिका की नीयत में खोट का पता चलता है। हालांकि ईरान इससे पहले कई बार इस बात की घोषणा कर चुका है कि वो सामने वाले पक्ष की ज्यादती के सामने झुकने वाला नहीं है। अमरीकी प्रतिबंधों के संदर्भ में ईरान के राष्ट्रपति रईसी ने कहा है कि ये विश्व की अर्थव्यवस्था को अधिक नुकसान पहुंचाने वाले हैं। ईरान के राष्ट्रपति के अनुसार इसका सबसे अधिक नुकसान यूरोप को होगा। ईरान और रूस के ऊर्जा क्षेत्र पर पश्चिम द्वारा प्रतिबंध लगाने से अब यूरोप में तेल तथा गैस के मूल्यों में उल्लेखनीय वृद्धि हो गई है। इस वजह से वर्तमान समय में यूरोपीय देशों को अपनी ऊर्जा की जरूरतों को पूरा करने में गंभीर मुश्किलों का सामना करना पड़ रहा है। अब हालत ये हो गई है कि यूरोप में तेल और गैस के मूल्यों में वृद्धि को रोकने के उद्देश्य से फ्रांस ने विश्व के तेल बाजार में ईरान और वेनेजुएला के तेल की आपूर्ति की मांग कर दी है। इसी संदर्भ में ब्लूमबर्ग न्यूज एजेंसी ने ईरान पर लगे प्रतिबंधों के हटाए जाने के लिए की जाने वाली वार्ता में आ रहे उतार चढ़ाव का उल्लेख किया। इस समाचार एजेंसी के अनुसार समझौते को पुनर्जीवित करने के संबंध में अमरीकी राष्ट्रपति की आशा पर इसलिए पानी फिरता दिखाई दे रहा है क्योंकि इस समय विश्व को तेल की बहुत अधिक जरूरत है। आर्थिक विशेषज्ञों का कहना है कि वर्तमान समय में यूरोपीय देशों में तेल और गैस की बढ़ती कीमत को देखते हुए अब ये समझ में नहीं आ रहा है कि आगामी शीतकाल में ये देश किस प्रकार से अपनी गाड़ी खींच पाएंगे।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
لبنان اور اسلامی پرتیرودی سنگٹھن حزب اللہ اسرائیل کے قبضے سے اپنے تیل سنسادھنوں کو آزاد کرانے کے لیے پریاس کر رہے ہیں۔ پیش ہے ایک رپورٹ روش زیدی کی زبانی۔
لبنان اور اویدھ ادھیکرت فلسطین کی سیما پر استھت ناقورا نامک علاقہ، جو لگ بھگ 35 کلومیٹر سمندری تٹ سے پہلے پڑتا ہے، تیل ویاپار کا کیندر مانا جاتا ہے۔ وہی علاقہ جہاں لبنان بھومدھ ساگر میں اپنے تیل ادھیکاروں کو پانے کی کوشش کر رہا ہے۔ حزب اللہ کے مہا سچیو سید حسن نصر اللہ نے بھی اس علاقے کو لے کر نئے پرتیرودھ سمیکرن کو پریبھاشت کیا ہے۔
سجلوا المعادلة الجديدة، كاريش وما بعد كاريش وما بعد ما بعد كاريش
في النقورة بدعوى من۔
وہی لبنانی اور فلسطینی سموہوں کے پرتنیدھیوں نے کچھ پترکار ساتھیوں کے ساتھ ناکورا کے سیماورتی شیتر پہنچ کر نعرے لگائے کہ ہمارے ادھیکار ہماری ریڈ لائن ہے۔ وہاں اکترت لوگوں نے کہا کہ یہ ابھی سانکیتک پردرشن ہے، آنے والے دنوں میں اویدھ زیرون شاسن کی نیو ہلا دینے والے پردرشن ہوں گے۔
الموقف الذي عبر عنه سماحت سید حسن نصر اللہ سید المقاومة۔
لبنانی سموہ کے ایک پرتنیدھی کا کہنا ہے کہ جس طرح سید حسن نصر اللہ نے کہا ہے، اسی طرح لبنانی راشٹر اپنے ادھیکاروں کی رکشا کے لیے ایک جٹ ہے۔ ہمیں ایسی نیوز مل رہی ہے کہ ہمارے پردرشنوں سے ڈر کر ایک بار پھر زیونی شاسن نے امریکہ سے مدد کی بھیک مانگی ہے۔ ہم امریکہ کو بالکل سچا مدھیست نہیں مانتے ہیں۔ ایک فلسطینی سموہ کے پرتنیدھی کا کہنا ہے کہ ہمارے چھیتر میں موجود پانی پر اویدھ زیونی شاسن کا کوئی ادھیکار نہیں ہے۔ عیسائی سمودائے اور مسلم سمودائے ایک جٹ ہو کر ان کا مقابلہ کرے گا، ہم اپنے حق کو نہیں چھوڑنے والے ہیں۔
التزام المقاومة الواضح والقاطع۔
اس سانکیتک پردرشن میں بھاگ لینے والے وکتاؤں نے اس بات پر بل دیا کہ 1400 کلومیٹر کی سیما، وشیش کر لبنان اور اویدھ ادھیکرت فلسطین کی سمندری سیما 23 سے لے کر 29 تک لبنانی ہتوں کی ریڈ لائن ہے۔
المعادلة الجديدة التي وضعتها المقاومة الآن۔
ایک لبنانی وکتا نے کہا کہ اس سمے پرتیرودھ کی سب سے بڑی ذمہ داری تیل دھن کی رکشا کرنا ہے۔ اس سمے لبنان کی جو آرتھک استھتی ہے اس کو نظر میں رکھتے ہوئے ہمیں اپنی ہر طرح کی دھن سمپتیوں کی رکشا کرنا چاہیے، ہم اپنے ادھیکاروں کا سودا نہیں کرتے ہیں۔ اسی طرح پردرشنکاریوں نے سنیکت راشٹر سنگھ کے مہا سچیو کے نام ایک پتر لکھ کر اسرائیل دوارا بھومت ساگر میں لبنانی ہتوں کے ساتھ کی جا رہی چھیڑ چھاڑ کو لے کر چیتاونی دی ہے۔ پردرشن میں شامل لوگوں نے اس بات پر بل دیا کہ لبنانی راشٹر بھومت ساگر میں موجود تیل اور گیس کے روپ میں اپنی دھن سمپتی کی رکشا کے لیے کسی بھی حد تک جانے کے لیے تیار ہے۔ اویدھ ادھیکرت فلسطین اور لبنان سیما پر استھت ناقورا علاقے سے IRIB کے لیے حسن عظیم زادے کی رپورٹ۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارت پرشاست جموں کشمیر کی تازہ استھتی کا جائزہ لے رہے ہیں شری نگر میں ہمارے سنواداتا سپت حسن۔
سری نگر کے بیچو بیچ میں استھت چاند پورہ میں آج جموں کشمیر اپنی پارٹی نے ایک کنونشن رکھا تھا، جس میں لوگوں کی ایک اچھی خاصی سنکھیا نے بھاگ لیا۔ اس اوسر پر اپنی پارٹی کے نیتاؤں نے کہا کہ جو وشیش اختیارات ہم سے چھینے گئے انہیں واپس لانا تب تک سمبھو نہیں ہے جب تک نئی دہلی کی اچھا نہیں ہوگی۔ انہوں نے کہا کہ ہماری تمام سمسیاؤں کا سمادھان نئی دہلی میں ہے اور ہمیں نئی دہلی کو انگیج کرنا ہوگا۔
بھائی جان نس قیادت مز روز
الیکھنیہ ہے کہ جموں کشمیر اپنی پارٹی کے بارے میں بتایا جاتا ہے کہ اسے نئی دہلی کی ادھیکشتا پراپت ہے۔ اس اوسر پر انہوں نے PDP اور نیشنل کانفرنس پر تابڑ توڑ حملے کرتے ہوئے کہا کہ انہوں نے صرف اپنی کرسی بچانے کے لیے لوگوں کے ہتوں کے ساتھ سودا کیا. انہوں نے کہا کہ کبھی انہوں نے سیلف رول اور کبھی اٹانمی کا نعرہ دیا, پرنتو لوگوں کو کچھ حاصل نہیں ہوا اور جو ہمارے وشیش اختیارات تھے وہ بھی چھینے گئے. انہوں نے کہا کہ اگر ہم دلی کو انگیج کرنے میں سفل ہوئے تو نئی دہلی سے ہم جو بھی مطالبے کریں گے وہ پورے ہو سکتے ہیں. اس اوسر پر انہوں نے کہا کہ ہمیں چاہیے کہ ہم شانتی کے ساتھ رہیں اور ہنسا کے دار کو ہمیشہ کے لیے ختم کریں. ادھر جموں پرانت میں آج شیعہ فیڈریشن نے ایک سبھا کا آیوجن کیا تھا. اس سبھا کا آیوجن عید مباحلہ کے پوتر اوسر پر کیا گیا تھا. اس اوسر پر ہندو سکھ تمام مکاتب فکر سے وابستہ لوگوں نے اس میں بھاگ لیا. جموں کشمیر سے آئے ہوئے وبھن دھارمک نیتاؤں نے بھی اس سبھا میں حصہ لیا. اس اوسر پر شیعہ فیڈریشن کے ادھیکش آشق حسین کہن نے کہا کہ ہم چاہتے ہیں کہ ایک جٹ ہو کے ہم زندگی گزاریں اور جو بھی ایکتا کے ورودھ میں کام کریں گے ہمیں ان کے ورودھ ایک جٹ ہو کر آگے آنا ہوگا. انہوں نے اس اوسر پر جموں پرانت کے تمام برادریوں سے آہوان کیا کہ وہ ایکتا کو تھامے رکھیں, وہ ایکتا کے ساتھ اپنی زندگی گزاریں. انہوں نے اس اوسر پر کہا,
چند مہینوں سے ہمارے ہندوستان کا, ہمارے ملک کا جو ہے آنکھ صاف ہوگی تو ہمیں دنیا بھی اچھی لگے گی, خوبصورت لگے گی, ہمیں ہمارا زبان ہماری اچھی ہوگی تو دنیا کو ہم اچھے لگے گی.
سبت محمد حسن, ریڈیو تہران, سری نگر.
اسی کے ساتھ راجنیتک چرچہ سماپت ہوئی.
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز. شروتو, ابھی آپ سن رہے تھے راجنیتک چرچا کا دینک کاریکرم, اور اب عید مباحلہ کے شبھ اوسر پر پیش ہے ہمارا وشیش کاریکرم.
دوستو, عید مباحلہ کے شبھ اوسر پر ہم آپ کی سیوا میں ایک وشیش کاریکرم کے ساتھ حاضر ہیں. مریم مردادی اور قائم رضوی کا سلام سویکار کیجیے.
دوستو, اس سے پہلے کہ ہم اپنے کاریکرم کا آرمبھ کریں, سب سے پہلے ہم اپنے سبھی شروتاؤں کی سیوا میں عید مباحلہ کے شبھ افسر پر دل کی گہرائیوں کے ساتھ مبارکباد پیش کرتے ہیں. پیغمبر اسلام کی مدینے کی اور ہجرت کے 9 سال کا سمے گزر چکا تھا. اسلامی کیلنڈر کا انتم مہینہ ذی‌الحج اپنے انتم دنوں کو پہنچ گیا تھا. مکہ میں بھی پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور ان کے ساتھیوں دوارا تازہ تازہ وجے پراپت ہوئی تھی. کل ملا کر اسلام لگاتار پھیلتا جا رہا تھا. ورشوں تک کٹھن پرستھتیوں کا سامنا کرتے چلے آ رہے پیغمبر اسلام کو بس تھوڑا سا سکون کی سانس لینے کا موقع ملا تھا. پھر ایک بڑی چنوتی کا سامنا کرنا پڑا. پھر سے پیغمبر اسلام کو اپنے سبھی ساتھیوں کو ایکترت کرنا تھا تاکہ اس مقابلے میں بھی اپنی سچائی کو ثابت کر سکے اور اللہ کے دین کی رکشا کر سکے. لیکن اس بار جو یدھ کا میدان تھا وہ ہر کسی کے لیے نہیں تھا, کیونکہ اس رن کھیتر میں وہی قدم رکھ سکتا تھا جس کا دل کیول اور کیول اللہ کے لیے دھڑکتا ہو اور اس کا ایمان پوری طرح شدھ ہو. کوئی ایسا کہ جو اللہ اور اس کے پیغمبر کا سب سے پری ہو, جو اپنی تارکک باتوں سے دنیا کو ماننے پر مجبور کر دے, اور ایسا ویکتتو رکھتا ہو کہ جب بھی وہ دعا کے لیے ہاتھ اٹھاتا ہو تو اس کی دعا قبول ہونا نشچت ہو.
پیغمبر اسلام نے اس یدھ کے لیے ایسے ہی لوگوں کو اپنی مدد کے لیے ایکترت کیا جن کے بارے میں انہیں پتا تھا کہ اس سمے زمین پر ان سے زیادہ پوتر کوئی نہیں ہے. پیغمبر اسلام نے اپنی ابا اوڑی, پھر امیر المومنین حضرت علی ابن ابی طالب, حضرت فاطمہ زہرا, حضرت امام حسن,
حضرت امام حسین کو اپنی آبا میں لے لیا اور فرمایا کہ ہے اللہ، ہر پیغمبر کے اہل بیت ہوتے ہیں اور یہ میرے اہل بیت ہیں، ان سے ہر طرح کی ظاہری اور نہیت برائی کو دور رکھ اور ان کو اس طرح پوتر رکھ جیسے پوتر رکھنے کا حق ہے۔
اس سمے اللہ کی اور سے پیغمبر اسلام تک سندیش لانے والے دوت جبرائیل امین آئے تطہیر نامک پوتر قرآن کی ایک آیت لے کر آئے۔ انہوں نے کہا، ہے پیغمبر کے پریجنوں، ایشور تو بس یہی چاہتا ہے کہ تم سے ہر اپوترتا کو دور رکھے اور تمہیں اس طرح پوتر رکھے جیسا پوتر رکھنے کا حق ہے۔ اس کے بعد پیغمبر اسلام نے حضرت علی علیہ السلام، حضرت فاطمہ زہرا، حضرت امام حسن اور حضرت امام حسین علیہ السلام کو اپنے ساتھ لیا اور مباہلہ کے لیے نکل گئے۔
دوستو، عربی بھاشا میں موبائلہ وستوتا باہل شبد سے بنا ہے، جس کا ارتھ ہوتا ہے مکت کر دینا اتھوا کسی وستو سے ہر پرکار کی شرط ہٹا لینا۔ کنتو یہاں پر موبائلہ کا ارتھ ایک دوسرے کے لیے ایشوریہ دنڈ کی دعا کرنا ہے۔ سورج پوری سرشٹی پر اپنی چکا چوند کر دینے والی جوتی بکھیرے ہوئے ہے۔ مدینہ نگر کے باہر 60 عیسائی ودوان کھڑے ہوئے ہیں اور ان کی آنکھیں مدینہ نگر کے پرویش دوار پر ٹکی ہوئی ہیں۔ سب پرتیکشا میں ہیں کہ حضرت محمد صلی اللہ علیہ وآلہ وسلم اپنے ساتھیوں کی فوج لے کر مدینہ نگر سے باہر آئیں اور موبائلہ میں بھاگ لیں۔ مسلمانوں کی بھی ایک بڑی سنکھیا راستے میں مدینہ نگر کے پرویش دوار کے آس پاس اور عیسائیوں کے چاروں اور کھڑی ہوئی تھی۔ سب بڑے اتساہ کے ساتھ اس سبھا کی پرتیکشا کر رہے تھے۔ لوگ دم سادے کھڑے تھے، سب کی آنکھیں مدینہ نگر کے دوار پر ٹکی ہوئی تھی۔ پرتیکشا کی گھڑیاں ایک ایک کر کے گزر رہی تھیں۔ اچانک پیغمبر اسلام کا تیز میں ڈوبا چہرہ دکھائی پڑا۔ ان کی گود میں ان کے نواسے حضرت امام حسین تھے اور بڑے نواسے امام حسن نے ان کی انگلی پکڑی ہوئی ہے۔ وہ مدینے کے دروازے سے باہر نکلے۔ ان کے پیچھے ایک پروش اور ایک مہیلا کو بھی دیکھا جا سکتا ہے۔ وہ پروش حضرت علی اور مہیلا حضرت فاطمہ زہرا تھی۔
عیسائیوں کو یہ دیکھ کر بڑا اچمبا ہوا اور سب وچلت ہو گئے۔ نجران کے ایک پرتشٹھت ویکتی نے کہا، دیکھو تو صحیح، وہ کیول اپنی بیٹی، داماد اور دونوں نواسوں کے ساتھ آئے ہیں۔ نجران کے بوڑھے پادری نے کانپتی ہوئی آواز میں کہا، یہی ان کی ستیتا کا پرمان ہے۔ وہ مباہلہ کے لیے اپنے ساتھ سینا لانے کے بجائے کیول اپنے نکٹورتی اور پریتم لوگوں کو ساتھ لائے ہیں۔ اس سے صاف پتہ چلتا ہے کہ انہیں اپنے سندیش اور مشن کی سچائی کا پورا وشواس ہے، اتا انہوں نے اپنے نکٹتم لوگوں کو اپنا سہارا بنایا ہے۔ اس نے کہا کہ کل حضرت محمد صلی اللہ علیہ وآلہ وسلم نے یہ کہا کہ ہم اپنی سنتان، اپنی مہلاؤں اور اپنی جان سے پیارے لوگوں کے ساتھ آئیں گے۔ اس سے پتہ چلتا ہے کہ وہ حضرت علی کو جان سے ادھک پریہ مانتے ہیں۔ ہماری پراچین پستکوں میں ان کا نام پیغمبر اسلام کے اترادھیکاری کے روپ میں آیا ہے۔ نجران شیتر کے عیسائیوں کے دھارمک نیتا ایک چٹان کے اوپر جاتے ہیں۔ بڑھاپے کے کارن ان کے جبڑے اور سفید داڑھی کے بالوں میں کمپن ہے۔ وہ کانپتی ہوئی آواز میں کہتے ہیں کہ میرے وچار میں مباہلہ کرنا اچت نہ ہوگا۔ یہ پانچ تیجسوی چہرے جنہیں میں دیکھ رہا ہوں، یدی دعا کر دیں گے تو دھرتی میں دھسے پہاڑ اکھڑ جائیں گے۔ یدی مباہلہ ہوا تو ہمارا وناش سنشچت ہے، اور یہ بھی آشنکا ہے کہ ایشوریہ پرکوپ سموچے سنسار کے عیسائی سمودائے کو اپنی چپیٹ میں لے لے۔
مانو بدھی ایک شکتیشالی پرکاش کی بھاتی ہے جو صحیح مارگ کی پہچان میں منوشیہ کی سہایتا کرتی ہے۔ किंतु यही पर्याप्त नहीं है। मनुष्य को सौभाग्यपूर्ण जीवन के लिए कुछ ऐसी वस्तुओं की भी आवश्यकता है जो मानव विवेक की उड़ान से अधिक ऊंची हैं। यही कारण है कि पैगंबर इस्लाम ने विभिन्न अवसरों पर विभिन्न शैलियों से अपने बाद के ईश्वरीय मार्गदर्शकों का परिचय करवाया। पैगंबर इस्लाम के परिजन ऐसे चमकते तारे हैं जो मनुष्य को कल्याण और सौभाग्य का मार्ग दिखाते हैं, जो पवित्र कुरान के रूप में ईश्वरीय ज्ञान और शिक्षाओं के महासागर से ज्ञान के मोती निकालते और आम जनमानस के समक्ष पेश करते हैं। नजरान के ईसाइयों से मुबाहला भी एक ऐसी ही विधि थी जिससे इस्लाम के संरक्षण तथा समाज के मार्गदर्शन के लिए पैगंबर इस्लाम के परिजनों की योग्यता को समझा जा सकता था। पैगंबर इस्लाम ने ईश्वरीय संदेश पहुंचाने का अपना अभियान आरंभ किया तो उन्होंने बहुत से देशों के शासकों को पत्र लिखे या वहां अपने दूत भेजे ताकि एकेश्वरवाद और सत्य का संदेश सब तक पहुंच जाए। नजरान नामक क्षेत्र हिजाज, जहां इस समय सऊदी अरब स्थित है, और यमन के बीच एक महत्वपूर्ण शहर था जिसके अंतर्गत 70 गाँव आते थे। जब हिजाज में इस्लाम का उदय हुआ तो उस समय केवल यही क्षेत्र ऐसा था जहाँ के लोगों ने मूर्ति पूजा छोड़कर ईसाई धर्म गले लगाया था।
सन 10 हिजरी कमरी में पैगंबर इस्लाम ने इस क्षेत्र के लोगों को इस्लाम धर्म का निमंत्रण देने के लिए पत्र भेजा था। उन्होंने नजरान के पादरी अबू हारिसा के नाम पत्र में अपने मिशन के बारे में लिखा था। पैगंबर इस्लाम के दूत ये पत्र लेकर नजरान पहुंचे और उसे वहां पादरी तक पहुंचाया। उन्होंने परामर्श के लिए विद्वानों की बैठक बुलाई। इन विद्वानों में से एक ने, जो अपनी तेज बुद्धि के लिए प्रसिद्ध था, कहा कि हमने अपने पेशवाओं से कई बार सुना है कि एक दिन पैगंबरी हजरत इसहाक पैगंबर के वंश से स्थानांतरित होकर हजरत इस्माइल पैगंबर के वंश में चली जाएगी, तो कुछ संभव नहीं है कि हजरत मोहम्मद, जो हजरत इस्माइल के वंश से हैं, वही पैगंबर हों जिनके बारे में पहले शुभ सूचना दी जा चुकी है। इस आधार पर बैठक में ये फैसला किया गया कि नजरान से एक प्रतिनिधिमंडल मदीना जाए और हजरत मोहम्मद से बात करे तथा उनकी पैगंबरी के तर्कों और साक्ष्यों के बारे में उनसे प्रश्न करे। नजरान का एक प्रतिनिधिमंडल मदीना नगर पहुंचा और उसने पैगंबर इस्लाम से विस्तार से बातचीत की। पैगंबर इस्लाम ने अनन्य ईश्वर की बंदगी का निमंत्रण दिया, किंतु प्रतिनिधिमंडल के लोगों ने 3 पूज्यों की बात पर आग्रह किया। उन्होंने इस बात पर भी आग्रह किया कि हजरत ईसा ईश्वर के पुत्र हैं, जिन्होंने हजरत ईसा के ईश्वर होने के प्रमाण के रूप में बिना पिता के उनके जन्म का बिंदु पेश किया। इसी बीच ईश्वर की ओर से पैगंबर इस्लाम के पास फरिश्ता ये कुरानी आयत लेकर आया कि निश्चित रूप से ईश्वर के निकट हजरत ईसा की स्थिति हजरत आजम की भांति है, जिन्हें ईश्वर ने मिट्टी से पैदा किया।
कुरान की इस आयत में हज़रत ईसा और हज़रत आदम के बीच जन्म की समानता का उल्लेख करके ईश्वर ने ये समझाया है कि उसने हज़रत आदम को अपनी असीम शक्ति से पैदा किया और वे बिना माता पिता के ही अस्तित्व में आ गए। अतः यदि ये तर्क मान लिया जाए कि हज़रत ईसा चूंकि बिना पिता के जन्मे अतः वे ईश्वर हैं, तो फिर हज़रत आदम जो बिना पिता और माता के जन्मे वे तो ईश्वर बनने के लिए और भी योग्य हैं। ये सारे तर्क सुनने के बावजूद ईसाई प्रतिनिधिमंडल संतुष्ट न हुआ तो पैगंबर इस्लाम को ईश्वर से आदेश मिला कि मुबाहला करो ताकि सच्चाई सामने आ जाए और झूठ बोलने वाले अपमानित हों। जब नजरान के ईसाई अपनी जिद पर अड़े रहे और सच्चाई को स्वीकार करने पर तैयार न हुए तो ईश्वर ने कुरान के सूरह आले इमरान की 61वीं आयत पैगंबर इस्लाम पर उतारी।
जब हजरत ईसा मसीह के बारे में तुम्हारी ज्ञानपूर्ण बातों के बावजूद कुछ लोग तुमसे कट हुज्जती कर रहे हों तो उनसे कह दो कि आइए हम अपने बेटों को बुलाएं आप अपने बेटों को बुलाएं, हम अपनी महिलाओं को बुलाएं, आप अपनी महिलाओं को बुलाइए, हम अपने प्राण प्रिय लोगों को बुलाएं और आप अपने प्राण प्रिय लोगों को बुलाइए, फिर एक दूसरे से मुबाहला करें और झूठों के लिए ईश्वरीय प्रकोप की दुआ करें। पैगंबर इस्लाम तथा नजरान के ईसाइयों के प्रतिनिधि मुबाहला करने के लिए निर्धारित स्थान पर पहुंचे। नजरान के ईसाइयों ने जब पैगंबर इस्लाम को अपने निकटतम लोगों के साथ मुबाहला के लिए आते हुए देखा तो वे समझ गए कि पैगंबर इस्लाम का दावा पूरी तरह से सही है। उन्होंने मुबाहले का निर्णय बदल दिया और पैगंबर इस्लाम से संधि कर ली। नजरान का ईसाई पादरी पैगंबर इस्लाम के समक्ष सिर झुकाकर खड़ा हो गया। पादरी ने कहा कि हमें मुबाहला से क्षमा कर दीजिए, आप जो कहेंगे हम स्वीकार करने के लिए तैयार हैं।
पैगंबर इस्लाम ने बड़ी विनम्रता और शिष्टाचार का प्रदर्शन करते हुए उनकी बात मान ली। उन्होंने नजरान के ईसाइयों से कहा कि वे इस्लामी शासन में निश्चिंत होकर रह सकते हैं और कर अदा करके निसंकोच जीवन व्यतीत कर सकते हैं तथा इस्लामी सेना शत्रुओं से उनकी रक्षा करेगी। इस घटना का समाचार जंगल की आग की भांति नजरान तथा अन्य क्षेत्रों के ईसाइयों में फैल गई। सत्य के खोजी बहुत से ईसाइयों ने इस्लाम धर्म को स्वीकार कर लिया। तो दोस्तों, एक बार फिर हम ईद मोबाइल के शुभ अवसर पर आप सभी को हार्दिक मुबारकबाद पेश करते हैं और अपने कार्यक्रम को यहीं समाप्त करते हैं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, अब प्रस्तुत है हमारी सभा का अंतिम कार्यक्रम कुरान ईश्वरीय चमत्कार।
कुरान ईश्वरीय चमत्कार।
प्रिय श्रोताओं, कार्यक्रम कुरान ईश्वरीय चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। आइए पहले सूरह ताहा की आयत क्रमांक 95 और 96 की तिलावत सुने।
قال فما خطبك يا سامري قال بصرت بما لم يبصروا به فقبضت قبضة من أثر الرسول فنبذتها وكذلك سولت لي نفسي।
موسى نے کہا ہے سامری تیرا کیا معاملہ ہے تو نے یہ کار کیوں کیا اس نے کہا مجھے کچھ ایسی باتوں کا گیان ہوا جن سے وہ انبھگ تھے तो मैंने पैगंबर के पद चिन्ह वाली मिट्टी में से एक मुट्ठी उठा ली, फिर उसे बछड़े की मूर्ति में डाल दिया और मेरे मन ने इस प्रकार इस बुरे कर्म को सजा कर मुझे धोखा दिया।
इससे पहले हमने कहा कि जब हजरत मूसा अलैहिस्सलाम तूर पर्वत से वापस आए तो उन्होंने बड़ी संख्या में अपनी जाति के लोगों को मूर्ति पूजा करते हुए देखा, जो एक ईश्वरवाद को छोड़कर अनेक ईश्वरवाद की ओर उन्मुख हो गए थे। उन्होंने आरंभ में अपने भाई हजरत हारून अलैहिस्सलाम से कड़ा व्यवहार किया और उनसे बनी इसराइल की पथ भ्रष्टता का कारण पूछा।
हजरत हारून अलैहिस्सलाम ने बनी इसराइल द्वारा उनके आदेशों की अवहेलना का विषय प्रस्तुत किया, किंतु चूंकि लोगों की पद भ्रष्टता का मुख्य कारण सामरी नामक व्यक्ति और उसके द्वारा बनाया गया सोने का बछड़ा था, अतः इन आयतों में हजरत मूसा अलैहिस्सलाम उससे पूछते हैं कि उसने ऐसा क्यों किया। سامری نے اتر میں کہا کہ میں آرمبھ میں ایشور کے پیغمبر کے روپ میں آپ پر ایمان لایا، یہاں تک کہ مجھے کچھ ایسی واستوکتاؤں کا پتا چل گیا جن سے دوسرے لوگ انبھگیہ تھے، کنتو میں اپنی آنترک اچھاؤں میں گرست ہو گیا اور جو کچھ میں نے سیکھا تھا اسے بھلا دیا۔
کچھ انیہ ٹیکہ کاروں کا کہنا ہے کہ سامری کے کہنے کا تاتپریہ یہ تھا کہ اسے ایشور کے نکٹ حضرت موسیٰ علیہ السلام کے استھان کا گیان ہو گیا تھا اور اس نے حضرت موسیٰ علیہ السلام کے پد چنہوں والی مٹی اٹھا کر اپنے سونے کے بچڑے کی مورتی میں ڈال دی، جس سے اس میں سے اصلی بچڑے جیسی آواز نکلنے لگی۔
اسلامی اتہاس میں ورنت ہے کہ ایک دن حضرت علی علیہ السلام بسرا نگر کے لوگوں کے بیچ بھاشن دے رہے تھے۔ حسن بصری جو اس کال کے ودوانوں میں سے ایک تھا، حضرت علی علیہ السلام کی باتوں کو لکھتا جا رہا تھا۔ حضرت علی نے اچ سور میں لوگوں کو سمبودھت کرتے ہوئے اس کی اور سنکیت کیا اور کہا کہ یہ اس جاتی کا سامری ہے، میری باتوں کو لکھتا ہے کنتو بھوشیہ میں میرے ورودھ باتیں کرے گا اور لوگوں کو پد بھرشٹ کر دے گا۔
عنایتوں سے ہم نے سیکھا کہ سماج کے نیتاؤں کو اتیادھک سچیت رہنا چاہیے، کیونکہ سامری جیسے لوگوں کی اور سے بہت ادھک خطرہ لگا رہتا ہے جو لوگوں کو پد بھرشٹ کر دیتا ہے۔
آنترک اچھائیں کبھی کبھی لوگوں کے ایمان کو سماپت کر دیتی ہیں۔ آنترک اچھاؤں کا پالن ایک پورے گٹ یا ایک پوری جاتی کی پد بھرشٹتا کا بھی کارن بن سکتا ہے، جو اپنی اچھاؤں سے دھوکا کھا جاتا ہے وہ دوسروں کو بھی دھوکا دے سکتا ہے۔
آئیے اب سورۃ طٰہٰ کی آیت کرمانک 97 کی تلاوت سنیں۔
قال فاذهب فإن لك في الحياة أن تقول لا مساس وإن لك موعدا لن تخلفه وانظر إلى إلهك الذي ظلت عليه عاكفا لَنُحَرِّقَنَّهُ ثُمَّ لَنَنْسِفَنَّهُ فِي الْيَمِّ نَسْفًا۔
موسیٰ نے سامری سے کہا، تو اب لوگوں کے بیچ سے چلا جا کہ نشچے ہی اب اس جیون میں تیرے لیے یہی دنڈ ہے کہ ایسے روگ میں گرست ہو جا کہ جو بھی تیرے نکٹ آئے تو تو کہے کوئی مجھے چھوئے نہیں، اور پرلے میں بھی تیرے لیے دنڈ کا ایک نشچت وعدہ ہے جو کداپی تجھ پر سے نہیں ٹلے گا، اور اب دیکھ اپنے اس پوج کو جس کی سیوا میں تو بیٹھا ہے، ہم اسے جلا ڈالیں گے پھر اس کی راکھ کو ندی میں بکھیر دیں گے۔
اسپشٹ سی بات ہے کہ سامری کا اتر بہانے بازی کے اترکت کچھ اور نہیں تھا اور حضرت موسیٰ علیہ السلام نے اسے سویکار نہیں کیا، یہی کارن تھا کہ انہوں نے اس کے دیش نکالے کا آدیش جاری کیا اور کہا کہ تیرا سانسارک دنڈ یہ ہے کہ تو ایک سنکرامک روگ میں گرست ہوگا، اس پرکار سے کہ تو انے لوگوں کے ساتھ جیون نہیں بتا پائے گا اور تجھے سب سے الگ تھلگ ایکانت میں رہنا پڑے گا۔ سوبھاوک ہے کہ پرلوک میں اس کا دنڈ یتھاوت باقی رہے گا اور سانسارک دنڈ سے پرلے کے دنڈ میں کوئی کمی نہیں ہوگی۔
سامری کا معاملہ نپٹانے کے بعد حضرت موسیٰ علیہ السلام نے بچھڑے کے سمبندھ میں بھی ایک ٹھوس نرنے لیا اور کہا کہ بچھڑے کی مورتی کو جلا دیا جائے اور اس کی راکھ بھی ندی میں بہا دی جائے تاکہ اس کا کوئی چنہ باقی نہ بچے۔ اسی پرکار پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے بھی مکہ نگر پر وجے پراپت کرنے کے بعد کعبے میں رکھی ہوئی سبھی مورتیوں کو، جن میں سے کئی اتینت مولیوان بھی تھیں، چکنا چور کر دیا کیونکہ وہ انیکیشورواد کا پرتیک تھیں۔
اس آیت سے ہم نے سیکھا کہ برائی پھیلانے والوں کو سماج سے دور کرنا ایشوریہ سدھارکوں کی شیلیوں میں سے ایک ہے۔ سماج میں ویچارک و سانسکرتک پد بھرشٹتا پھیلانے والوں کو سماج سے باہر نکالنا اور ان کا بہشکار کرنا ایشوریہ نیتاؤں کے دائتوں میں سے ہے۔
پاپ اور پد بھرشٹتا کے سادھنوں کو تباہ کر دینا چاہیے، چاہے وہ مولیوان ہی کیوں نہ ہوں۔ کفر و انیکیشورواد کے پرتیکوں کو کسی بھی روپ میں اور کسی بھی شیرشک کے انترگت باقی نہیں رہنے دینا چاہیے۔
آئیے اب سورۃ طٰہٰ کی آیت کرمانک 98 کی تلاوت سنیں۔
انما الہکم اللہ الذی لا الہ الا ہو وسع کل شیئ علما۔
موسیٰ نے کہا، نشچت روپ سے تمہارا ایشور تو بس وہی اللہ ہے جس کے اترکت کوئی پوجیہ نہیں، اس کا گیان ہر وستو کو اپنے گھیرے میں لیے ہوئے ہے۔
سامری اور اس کے ہاتھ کے بنے ہوئے پوجے کو سماج سے دور کرنے کے بعد حضرت موسیٰ علیہ السلام نے انیکیشورواد میں گرست بنی اسرائیل کے لوگوں کو سمبودھت کرتے ہوئے کہا کہ انن ایشور کے اترکت کسی انیہ کی اپاسنا نہ کرو، کہ اس کے اترکت کسی بھی وستو میں اپاسنا کا پاتر بننے کی یوگتا نہیں ہے۔ ایسے ایشور کی اپاسنا کرو کہ جو تمہارے لابھ اور ہانی سے اوگت ہو اور تمہیں لابھ پہنچانے اور ہانی سے بچانے میں سکشم ہو۔
اس آیت سے ہم نے سیکھا کہ اسطیہ کو دور کرتے سمے ستیہ کو پرستت کرنا چاہیے تاکہ وہ اس کا ستھان لے سکے۔
برہمان کے پالنہار کے اترکت کوئی بھی ہمارے اتیت، ورتمان اور بھوشیہ سے اوگت نہیں ہے کہ ہمیں اپنے سامنے جھکنے پر وش کر سکے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شوتو ابھی آپ نے سنا ساپتاہک کاریکرم قرآن ایشوریہ چمتکار، اور اب سمے مکھیہ سماچاروں کے سارانش کا۔ راشٹرپتی نے کہا ہے کہ آئی اے ای میں پرستاو لا کر ہمارے وشواس پر پرہار کیا گیا ہے۔ عراق سے پھر دل دہلانے والی گھٹنا سامنے آئی، داعش نے 2000 سے ادھک چھاتروں کو ساموہک روپ سے موت گھاٹ اتار دیا۔ امریکہ کے پورو راشٹرپتی ڈونلڈ ٹرمپ نے کہا ہے کہ ہم بھکاری راشٹر ہو گئے ہیں۔ ایک اسرائیلی جنرل نے کہا ہے کہ آگامی یدھ میں اسرائیل کی وایو سینا اپنگ ہو جائے گی۔ شوتو ہمارا یہ کاریکرم آپ نے 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سنا۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیا پسند آیا ہوگا۔ تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ دیکھنا نہ بھولیں، پتہ ہے parstoday.com/hi۔ تو شوتاؤ اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ شبھ کامناؤں کے ساتھ آپ سے ودا چاہتے ہیں، خدا حافظ۔Thank you.